सबैजनालाई यीशु ख्रीष्टको नाममा फेरि पनि जय मसीह। तपाईँहरू सम्पूर्णलाई आजको म वचनमा स्वागत गर्न चाहन्छु। अनि आउनुहोस् हामी आजको विषयतर्फ लागौँ। अनि हामी धेरै हप्तादेखि नै लगभग हामीले एक महिना नै भइसकेको छ है, एउटै विषयलाई हामी घरिघरि एउटै विषयलाई हामी सुन्दैछौँ, एउटै विषयमा हामी वचन सुन्दैछौँ। अनि त्यो विषय चाहिँ प्रभुको प्रभु येशू ख्रीष्टको दोस्रो आगमनको विषय हो है। अनि आजसम्म हामीले के अध्ययन गऱ्यौँ अथवा के को विषयमा वचन सुन्यौँ भन्ने कुरा म तपाईँहरूलाई संक्षिप्तमा बताउन चाहन्छु। हामीले चाहिँ पाँचवटा भागहरूलाई हामीले अहिलेसम्म वचन सुनेका छौँ। पहिलो भाग चाहिँ के हो त भन्दाखेरि वाइ इज जिजस सेकेन्ड कमिङ भन्ने पहिलो भाग हामीले हेरेका थियौँ हो। येशु ख्रीष्टको दोस्रो आगमन अथवा दोस्रो उपस्थिति किन हुन्छ भन्ने कुरालाई हामीले हेरेका थियौँ। अनि किन हुँदो रहेछ त भन्दाखेरि है न्याय गर्नको लागि, त्यसपछि येशु जजमेन्ट त मैले भनिसकेँ होइन, जजमेन्टको लागि। अनि त्यस पश्चात अर्को के थियो त, के थियो अर्को भन्दा सबैजनालाई मुक्ति दिनको लागि होइन। अनि यस्तै गरेर धेरै कुराहरूलाई हामीले हेरेका थियौँ। त्यसमा चाहिँ केमा हेरेको थियौँ त भन्दाखेरि पहिलो भागमा हामीले हेरेका थियौँ। अनि दोस्रो भाग चाहिँ जेनरल एक्सपेक्टेसन्स है, साधारण अपेक्षाहरू के छन् त भन्ने कुरालाई हामीले हेरेका थियौँ। अनि त्यसमा चाहिँ हामीले अझै उपभागहरूलाई हामीले हेरेका थियौँ। त्यो चाहिँ के थियो त भन्दा येशु ख्रीष्ट किन आउनु के अरे येशु ख्रीष्ट कसरी आउनुभयो संसारमा होइन, येशु ख्रीष्ट कसरी आउनुभयो संसारमा शरीरमा भन्ने कुरालाई हेऱ्यौँ। अनि त्यस पश्चात के हेऱ्यौँ त भन्दाखेरि येशु ख्रीष्ट कसरी मर्नुभयो भन्ने कुरालाई हेऱ्यौँ हो नि, कसरी मर्नुभयो शरीरमा। अनि येशु ख्रीष्ट कसरी बौरी उठ्नुभयो आत्मिक प्रकृतिमा हो। अनि त्यसपछि उहाँ अहिले कस्तो हुनुहुन्छ, डिभाइन नेचरमा हुनुहुन्छ, यो कुरालाई हेऱ्यौँ। अनि त्यस पश्चात त्यसो भए हाउ डज जिजस कम, येशु ख्रीष्ट कसरी आउनुहुन्छ भन्ने कुरालाई हामीले हेऱ्यौँ। कसरी आउनुहुन्छ, देख्ने गरेर यो फिजिकल आँखाले हो, नदेखिने गरेर अदृश्य रूपमा चाहिँ उहाँ आउनुहुन्छ भन्ने कुरालाई हामीले हेरेका थियौँ। अब अदृश्य रूपमा आउनुहुन्छ भने त अब हामीलाई के चाहिन्छ त भन्दा उहाँ कसरी आउनु भयो, कसरी अदृश्य रूपमा आउनुहुन्छ त भन्दा चिन्नको लागि त हामीलाई साइन्सहरू चाहिन्छ नि त होइन हो। यसै कारणले गर्दाखेरि चाहिँ त्यो चिन्नको निम्ति चाहिँ हामीले के कुरालाई हेऱ्यौँ त भन्दाखेरि विभिन्न थरीका चिन्नहरूलाई हामीले हेऱ्यौँ, त्यो चाहिँ भाग चारमा हो। अब त्यो कहाँ कहाँबाट हेऱ्यौँ त हामीले चिन्न भन्दाखेरि मत्तीको पुस्तकबाट होइन, मत्तीको पुस्तक कति 24 अध्यायबाट हेऱ्यौँ, मर्कुसको 13 होइन, लुकाको मत्ती मर्कुस लुकाको लुकाको 17 र अनि त्यस 17 र 21 अध्यायबाट चाहिँ हामीले चिन्हहरूलाई हेऱ्यौँ। र चिन्हहरू हामीले हेरिसकेपछि हामीलाई के थाहा पायौँ भन्दा येशूको उपस्थिति, दोस्रो उपस्थिति त भइसकेको रहेछ हो कि होइन, हामीले हेऱ्यौँ नि होइन। अब उहाँको दोस्रो उपस्थिति त भइसकेको रहेछ भन्ने कुरालाई हामीले चाल पायौँ। अब त्यो चाल पाइसकेपछि चाहिँ हामीले गएको हप्ता चाहिँ के हेऱ्यौँ त भन्दाखेरि उहाँको उपस्थिति भइसकेको छ भने भाग पाँचमा है त कहिले भयो त भन्ने कुरालाई चाहिँ हामीले गएको हप्तामा हामीले हेऱ्यौँ। बुझ्दै हुनुहुन्छ आजसम्म, त्यही भएर डेट अफ हिज सेकेन्ड कमिङ भन्ने कुरालाई हामीले गएको हप्ता हेरिसकेका छौँ। अब गएको हप्ताको केही कुराहरूलाई म तपाईँहरूको माझमा फेरि पनि अलिकति रिभाइज गर्नको लागि बताउन चाहन्छु। जुन कुरा चाहिँ हामीले कुनबाट हेऱ्यौँ त भन्दाखेरि उहाँको दोस्रो उपस्थिति कहिले भयो त भन्ने कुरा चाहिँ हामीले दानियल 12 अध्यायबाट हामीले विशेष गरी हेरेका थियौँ हो। दानियल 12 चाहिँ हामीले 3 मितिहरूलाई हामीले हेऱ्यौँ, 3 डेट्सहरूलाई हेऱ्यौँ। एउटा चाहिँ 1260 दिन, अब 1260 दिन अगमवक्ताको निम्ति चाहिँ एक दिन भनेको चाहिँ 1 हो भन्ने कुरालाई हामीले हेऱ्यौँ। र साथसाथै 1260 दिन भनेको चाहिँ कति भयो त अब 1260 वर्ष भन्ने कुरालाई हेऱ्यौँ। अब अनि यहाँ दानियल 12:7 चाहिँ के लेखेको छ त भन्दाखेरि कहाँबाट सुरु हुन्छ त यो होइन, कतै न कतैबाट त सुरु हुनु पऱ्यो नि त। अनि त्यो डेट चाहिँ कहाँबाट सुरु भयो भनेर हामीले हेऱ्यौँ त कहाँबाट हेऱ्यौँ भन्दाखेरि 539 है एडीबाट चाहिँ यो सुरुवात भयो भन्ने कुरालाई हामीले हेऱ्यौँ। अब 539 एडीमा 1260 वर्ष जोड्दाखेरि चाहिँ 1799 एडीमा हामी आइपुग्छौँ, इस्वी सम्बतमा हामी आइपुग्छौँ, जुन चाहिँ के हो त भन्दाखेरि एन्टी क्राइस्टको पिरियड पनि हो। पोपतन्त्रले चाहिँ के गरेको थियो त भन्दाखेरि पुरै राज्य गरेको थियो र 1799 चाहिँ उनीहरूको शक्ति चाहिँ के भयो त उनीहरूको राज्य शक्ति चाहिँ हराइगयो भन्ने कुरालाई हामीले हेऱ्यौँ, ठिक छ। पहिलो डेट्स र दोस्रो डेट चाहिँ हामीले कुन हेऱ्यौँ त भन्दाखेरि 1290 दिन। हेर्नुहोस् त 1290 दिन भनेको के हो त भन्दाखेरि 1290 वर्ष हो। अब यो चाहिँ कहिलेबाट सुरु भयो त भन्दाखेरि अबोमिनेसन द्याट मेकेथ डेसोलेट भन्ने कुराबाट। अब यसको अर्थ के हो त हामीले हेरिसकेका छौँ, जुन त्यो मासको विषयमा कुरा गरिएको हो भन्ने कुरालाई हामीले हेरिसकेका छौँ। अनि यसले यो पनि कहाँबाट सुरुवात हुँदछ त भन्दाखेरि हामीलाई क्लु दिएको छ त्यो चाहिँ के हो त भन्दा 539 वर्ष एडीबाटै हो, ठिक छ। ठिक छ नि, त्यहीँबाट सुरु हुँदाखेरि 1290 वर्ष जोड्दाखेरि चाहिँ 539 1290 जोड्दा हामी कहाँ आइपुग्यौँ त भन्दा 1829 एडीमा आइपुग्यौँ। अब 1829 इस्वी सम्वतको महत्त्व त के हो त भन्दाखेरि यही समयमा नै एउटा के आयो त भन्दा मिलर मुभमेन्ट भन्ने, होइन, मिलर मुभमेन्ट आयो। मिलर मुभमेन्ट चाहिँ के हो त भन्दाखेरि ए यीशु ख्रिस्टको चाहिँ दोस्रो आगमन चाहिँ अब 1844 चाहिँ हुँदैछ भन्ने कुरा चाहिँ 1844 चाहिँ अब यीशु ख्रिस्टको दोस्रो आगमन हुँदैछ भन्ने चाहिँ अब त्यो मिलर मुभमेन्टमा भयो क्या। त्योभन्दा अगाडि हामीले हेर्छौँ भने चाहिँ के छ त भन्दा यीशु ख्रिस्टको दोस्रो आगमनको विषयमा चाहिँ त्यति व्यापक रूपमा प्रचार भएको थिएन, तर 1829 जुन चाहिँ हामी दोस्रो डेटमा हो त्यहाँबाट चाहिँ एकदमै व्यापक रूपमा चाहिँ के हुन थाल्यो, यीशु ख्रिस्टको दोस्रो आगमन चाहिँ हुँदैछ भन्ने कुरा हुन थाल्यो। तर 1844 यीशु ख्रिस्टको दोस्रो उपस्थिति यानि कि दोस्रो आगमन भएन, होइन। किन भएन त भन्दाखेरि हामीले कहाँबाट हेऱ्यौँ त भन्दा मत्ती 25 अध्यायमा 10 दस कन्याको दृष्टान्त, 5 बुद्धिमती र 5 निर्बुद्धि हो, त्यहाँबाट हामीले हेऱ्यौँ। त्यहाँ चाहिँ के लेखेको छ त भन्दाखेरि 6 दुलाले आउन चाहिँ के गर्नुभयो, ढिला गर्नुभयो। ढिला गर्नुको मतलब के हो त, हि सपोज टु कम, उहाँ आउनुपर्ने थियो तर के गर्नु भएन, उहाँले चाहिँ आउनको लागि चाहिँ के गर्नुभयो, अलिक ढिला गर्नुभयो। तर फेरि कहिले आउनुभयो त, अब लेखेको छ नि त त्यहाँनिर मध्य रातमा, होइन, मध्यरातमा। किन मध्यरातमा त भन्दाखेरि है ठ्याक्कै 6000 वर्षको अवधि ठ्याक्कै सकिएर त्यो 6000 वर्षको अवधिलाई चाहिँ के भनिएको छ, रात, रातको समय ठ्याक्कै सकेर बिहानी सुरु हुने भएको कारणले, नयाँ दिन सुरु हुने भएको कारणले गर्दा चाहिँ ठ्याक्कै मध्य रातमा चाहिँ यीशु ख्रिस्टको दोस्रो उपस्थिति भयो। अब त्यो कहाँ छ त भन्दाखेरि हामीले हेऱ्यौँ दानियल 12:12 त्यहाँ चाहिँ के लेखेको छ त भन्दाखेरि तीहरू चाहिँ आशिषित हुन् जसले चाहिँ 1335 दिनसम्म चाहिँ पर्खन्दछ, हो, 1335 दिनसम्म चाहिँ के हुँदछ, पर्खन्दछ। अब 1335 कहाँबाट सुरु हुँदछ त भन्दाखेरि 539 वर्ष एडीबाटै, माफ गर्नु होला, 539 एडीबाटै सुरु भएर चाहिँ 1335 वर्ष हामी जोड्छौँ भने चाहिँ 1874 यानि कि 1874 इस्वी सम्बतमा हामी आइपुग्दछौँ। हो यही समय अथवा यही डेट नै चाहिँ जहाँ चाहिँ यीशु ख्रिस्टको दोस्रो उपस्थिति भएको मिति हो। आमेन, बुझ्दै हुनुहुन्छ ल। यतिसम्म त हामीले गत हप्ता नै हामीले हेरिसकेका छौँ र साथसाथै हामीले क्रोनोलोजीको कालक्रमको संक्षिप्तमा पनि केही कुराहरूलाई हेऱ्यौँ। त्यहाँबाट पनि हामी कहाँ नै आइपुगेका थियौँ त भन्दाखेरि 1874 आइपुगेका हामी थियौँ, ठिक छ। यतिसम्म बुझ्दै हुनुहुन्छ ल। अब आज चाहिँ हामी के कुरालाई हेर्नेछौँ भने यीशु ख्रिस्टले नयाँ करारमा पनि उहाँको दोस्रो उपस्थितिको बारेमै बताउनु भएको छ के, उहाँले केही क्लुहरू दिनुभएको छ वचनद्वारा, त्यो कुरालाई चाहिँ आज हामी हेर्नेछौँ। पहिलो कुरा सुन्दै हुनुहुन्छ, नयाँ नयाँ करारबाट हामी हेर्नेछौँ र साथसाथै दोस्रो चाहिँ के हेर्नेछौँ त भन्दाखेरि सुन्नुहोस् है, दोस्रो चाहिँ हामीले साइनलाई हेर्दै गर्दाखेरि चिन्ह, उहाँको चिन्हलाई हेर्दै गर्दाखेरि हामीले तिनवटा ग्रिक शब्दलाई हामीले बुझ्नुपर्ने हुन्छ भन्ने कुरा हामीले हेरेका थियौँ हो, याद छ? पहिलो शब्द के थियो? परोसिया थियो हो, जसको मतलब के हो? उपस्थिति हो। हो परोसिया भन्ने त हामीले हेरिसकेका छौँ, यसको अर्थ पनि हेऱ्यौँ, वचनहरूलाई पनि हामीले हेऱ्यौँ हो। दोस्रो शब्द चाहिँ के थियो त ग्रिक शब्द? इपिफिनिया भन्ने थियो होइन? हो, त्यो शब्दको अर्थलाई पनि हामीले हेर्नेछौँ र साथसाथै अर्को अन्तिम चाहिँ के थियो त अपोकलप्सिस हो, त्यो शब्दको अर्थलाई पनि हामी हेर्नेछौँ। भनेपछि आज हामी दुईवटा कुरालाई गर्नेछौँ। पहिलो, येशु ख्रिस्टले नयाँ करारमा बताउनु भएको होइन उहाँको दोस्रो आगमनको विषयमा अथवा दोस्रो उपस्थितिको विषयमा र बाँकी रहेको दुईवटा ग्रिक शब्दको अर्थ र त्यसको पदहरूलाई पनि हामी हेर्नेछौँ। आमेन। ल है त अब हामी सुरु गरौँ। ल सबैभन्दा पहिले हामी योहन्ना 6:44 हामी पढ्नेछौँ। हाम्रो ब्रदर जोएललाई म पढिदिन भनेर म अनुरोध गर्न चाहन्छु। योहन्ना 6:44
मलाई पठाउनु हुने पिताले उसलाई नखिचेसम्म कोही पनि मानिस मौका आउन सक्दैन, अनि म उसलाई अन्तिम दिनमा बौराएर उठाउनेछु।
अँ हेर्नुहोस् त यहाँ यसले के भन्नुभयो, अन्तिम दिनमा हो, के भन्नुभयो अरे उहाँले, अन्तिम दिनमा बौराएर उठाउनेछु। याद गर्नुहोस् है यहाँ अन्तिम दिन, तपाईँहरूले पनि सुन्नुभयो होला नि होइन, अन्तिम दिन, अन्तिम दिन, अन्त्यको दिन, अन्त्यको दिन भनिन्छ नि होइन, हो कि होइन, सुन्नुभएको छ नि। अब यो अन्त्यको दिन के हो हामी हेर्नेछौँ। अर्को पद योहन्ना 11:24 ब्रदर अमर पढिदिनुहोस् त, योहन्ना 11:24। कहिले उठ्ने छन् रे त्यहाँ, अन्तिम दिन लेखिया छ त्यहाँ, अन्तिम दिनमा बढेर उठ्ने छन्। अब हेर्नुहोस् है अन्तिम दिन के हो, बाइबलमा घरिघरि धेरै पटक अन्तिम दिन, अन्तिम दिन, अन्तिम दिन भन्ने कुराहरू चाहिँ गरिएको हामी पाउँदछौँ। अर्को पद पनि योहन्ना 12:48 हाम्रो सिस्टर रोमी पढिदिनुहोस् त।
अन्तिम दिनमा मैले बोलेको वचनले नै त्यसको न्याय गर्नेछ।
हो, कुनमा, कुनमा, अन्तिम हो, हेर्नुहोस् त यहाँ अन्तिम दिनमा न्याय पनि हुन्छ भनेर भनिएको छ होइन, बौरी उठाइ पनि हुन्छ भनेर लेखिएको छ। त्यसपछि के छ त भन्दा अन्तिम दिन, अन्तिम दिन, अन्तिम दिन, अङ्ग्रेजीमा चाहिँ लास्ट डेज हो। अब यो अन्तिम दिन भने के हो त, यो कुरालाई हामीले एकदमै बुझ्न जरुरी छ। आमेन। हामी यो कुरालाई बुझ्नेछौँ है त। अब हामीले हेर्छौँ भने हप्तामा कति दिन हुन्छ, 7 हुन्छ हो। अन्तिम दिन कुन हो हप्ताको अन्तिम दिन, हजुर, अन्तिम दिन 7 भने चाहिँ कुन कुन बार पर्छ हाम्रो यहाँ, शनिबार होइन। अब हिब्रूमा, अब हाम्रो बाइबलमा हेर्छौँ भने चाहिँ साबात भनिएको छ। अब पहिलो दिन चाहिँ कुन हो त, पहिलो चाहिँ आइतबार। अब हामीले हेर्छौँ भने येशु ख्रिस्ट पनि के हुनुभयो त, पहिलो दिन चाहिँ उहाँ बौरी उठ्नुभयो भनेर लेखिएको छ। भन्नुको मतलब उहाँ सन्डे होइन, जुन चाहिँ बाइबलमै लेखिएको छ। अब सुन्नुहोस् है, अन्तिम दिन भनेको चाहिँ कुन हो रे, 7 दिन हो। अब त्यसो भए येशु ख्रिस्टले यहाँनिर म अन्तिम दिनमा है उठाउने छु भनेर बौरी उठ्नेछ, अन्तिम दिन भनेको शनिबार बौरी उठ्नेछ भन्न खोज्यो हो रे यहाँ, हजुर, शनिबारको दिनमा चाहिँ बौरी उठाउँछु म तिमीहरूलाई भन्न खोज्नु भयो र यहाँ, हो कि होइन, होइन त्यसो भए के हो त भन्दाखेरि येशूको निम्ति चाहिँ एक दिन भनेको कति वर्ष हो? हो, हजार वर्ष हो नि त एक दिन भनेको, होइन र? ओके, एक दिन हजार वर्ष हो भने एक दिन हजार वर्ष हो कहाँ लेखेको छ त भन्दा दोस्रो पत्रुस 3:8 हामीले हेर्छौँ भने त्यहाँनिर लेख प्रष्टै लेखिएको छ। ठिक छ, ठिक छ नि, बुझ्दै हुनुहुन्छ तपाईँहरूले? ल है त, बुझ्दै हुनुहुन्छ। अब एक दिन हजार वर्ष हो भने 7 दिन भनेको कति भयो त भन्दाखेरि 7,000 वर्ष भयो। ठिक छ, त्यहाँ हेर्नुहोस् है, त्यहाँ लेखे ऊ त्यहाँ पनि छ देखेँ। 7 दिन भनेको कति भयो? 7,000 वर्ष भयो। हो, अब 7,000लाई 1,000ले भाग गऱ्यो भने चाहिँ कति भयो त भन्दा 7 पिरियड्स निस्क्यो क्या, 7 समय अवधि निस्क्यो क्या, बुझ्दै हुनुहुन्छ? ठिक छ, भन्नुको मतलब हरेक हरेक दिन चाहिँ एक एक हजार वर्ष, भन्नुको 1,000, 2,000, 3,000, 4,000 गर्दै 7,000 वर्षको समय अवधि निस्क्यो। ठिक छ, यति बुझ्नुभयो? अब यति बुझ्नु भइसकेपछि हामीले के कुरालाई बुझ्न जरुरी छ त भन्दा गत हप्ता पनि हामीले हेरिसकेका छौँ, यो 7,000 वर्ष पनि दुईवटा समय कालमा चाहिँ विभाजन भएको छ क्या, बुझ्दै हुनुहुन्छ? 7,000 पनि दुई भाग भएको छ। अब दुई भाग चाहिँ के हो त भन्दा अन्तिम 1,000 वर्ष चाहिँ येशू ख्रिस्टको राज्यको समय, ठिक छ, र 6,000 चाहिँ के हो त भन्दाखेरि रातको समय, रात हो हामीले हेऱ्यौँ नि। यो रातको समय भनेको चाहिँ कुन हो त भन्दाखेरि 6,000 वर्षसम्म आदमले पाप गरेको समयदेखि येशु ख्रिस्टको दोस्रो उपस्थित हो नभए अथवा हुन्जेलसम्म चाहिँ 6,000 वर्षको समय छ, जसलाई चाहिँ के भनिन्छ, रातको समय भनिन्छ। अब यो 1,000 वर्षको अवधि छ नि, हो यो नै चाहिँ लास्ट डेज चाहिँ यो नै हो क्या, अन्तिम चाहिँ, बुझ्दै हुनुहुन्छ? 1,000 वर्षको अवधि चाहिँ समय अवधि, बुझ्दै हुनुहुन्छ? लास्ट डेज चाहिँ के हो त, यो 1,000 वर्षको समय अवधि चाहिँ लास्ट डेज हो। अब हेर्नुहोस् है, हामीले गत हप्ता के कुरालाई पनि हेरिसक्यौँ भन्दाखेरि 6,000 वर्ष कहिले सक्यो भनेर पनि हामीले हेरिसकेका छौँ। कहिले सक्यो, कहाँबाट सुरु भयो, सबै कुरा त याद छैन होला, तर हामीले निकालेका थियौँ, हाम्रो ब्रदर आशिषले सबै कुरा बताउनु भएको थियो तपाईँहरूलाई, कहिलेबाट 4,126 वर्ष चाहिँ बित्यो, कहाँसम्म 1 AD आइपुग्दै गर्दा, तपाईँहरूले त्यहाँ हेर्न सक्नुहुन्छ, हेर्नुहोस् है, 1 AD हो। अब 6,000बाट 4,126 वर्ष घटाउँदै गर्दाखेरि चाहिँ अब कति आयो बाँकी रहने भयो त, अब 6,000मा भन्दा 1874 years हो। हो, त्यो भनेको के हो त भन्दा 1874 AD चाहिँ के भयो त भन्दा 6,000 वर्षको समय अवधि चाहिँ सक्यो। अब 1874 पश्चात भनेको चाहिँ के भयो त भन्दाखेरि 1000, यानि कि अन्तिम दिन चाहिँ के भएको छ त, सुरुवात भएको छ। बुझ्नुभयो, बुझ्दै हुनुहुन्छ कि नाइ? कहिलेबाट सुरु भयो भनेर हामीले हेऱ्यौँ, अन्तिम दिन 1874 पश्चात। अब 1,000 वर्षको समय कहाँसम्म हुँदछ त भन्दा 2874 AD हुँदछ भन्ने कुरा हामीले हेऱ्यौँ। बुझ्दै हुनुहुन्छ, अन्तिम दिन बुझ्नुभयो, बुझ्नुभयो, लास्ट डेज। धेरै सुन्दछौँ हामी अन्त्यको दिन, अन्त्यको दिन अब कहिले सुरु भयो अथवा कहिले सुरु हुन्छ यो कुरा हामीले पहिले बुझेका थिएनौँ, तर परमेश्वरलाई हामी धन्यवादी हुनुपर्छ, परमेश्वरमा उहाँले हामीलाई बुझाउनु भएको छ। आमेन, बुझ्नुभयो नि? अब अन्तिम दिन, लास्ट डेज बुझ्नुभयो नि, होइन? ल, अब लास्ट डेज बुझ्नुभयो। येशू ख्रिस्टले यस्तै धेरै ठाउँमा है उहाँले उहाँ कहिले उहाँको दोस्रो उपस्थित कहिले हुन्छ त भन्ने कुरा धेरै ठाउँमा चाहिँ क्लुहरू चाहिँ उहाँले दिनुभएको छ। अब अर्को पदलाई हामी हेर्नेछौँ, जुन चाहिँ योहन्ना 2:19। ब्रदर अमर पढिदिनुहोस् त, योहन्ना 2:19।
यसरी जवाब दिएर तिनीहरूलाई भन्नुभयो, मन्दिर पक्काइयो अनि म यसलाई 3 दिनमा खडा गर्छु।
यो मन्दिर भत्काइदेऊ, म कति दिनमा खडा गर्नेछु? 3 दिनमा खडा गर्नेछु भनेर येशूले भन्नुभयो, होइन? अब त्यसकै तल पढिदिनुहोस् त।
यो मन्दिर बनाउन 46 वर्ष लागेको थियो, अनि तपाईँले चाहिँ यसलाई 3 दिनमा खडा गर्नुहुन्छ।
अब हेर्नुहोस् त, यहाँ त्यो मन्दिर चाहिँ बनाउन कति वर्ष लाग्यो अरे? 46 वर्ष लाग्यो अरे, हो? 46 वर्ष लागेको छ कि तपाईँले चाहिँ यो 3 दिनमै खडा गर्नुहुन्छ भनेर चाहिँ यहाँ युदीहरूले शास्त्री त्यो एकचोटि हेरिदिनुहोस् त, त्यो सबै मेट्यो मैले लेखेको। ल हेर्नुहोस् त, अब यहाँ के छ त भन्दाखेरि 46 वर्ष लाग्यो भनेर भनेको छ वास्तवमा, तर यीशु ख्रिस्टले चाहिँ त्यो शाब्दिक मन्दिरको विषयमा उहाँले बोलिराख्नु भएको थिएन कि, बुझ्दै हुनुहुन्छ? अब तल पद पढिदिनुहोस् त, त्यसको तल हो, आफ्नै शरीरको मन्दिरको विषयमा चाहिँ उहाँले वास्तवमा भन्नुभएको थियो। अब हेर्नुहोस् है, यहाँनिर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने, परमेश्वरको मन्दिरको मण्डली हो, होइन? अब उहाँले मण्डलीको विषयमा उहाँले यो कुरा बोलिराख्नु भएको थियो क्या। 3 दिनमा चाहिँ के गर्नुहुन्छ अरे उहाँले? 3 दिनमा, 3 दिनपछि होइन, 3 दिनमा चाहिँ के गर्नेछु भन्नुभएको छ उहाँले? बनाउने, 3 दिनमा खडा गर्नेछु भनेर चाहिँ उहाँले भन्दै हुनुहुन्थ्यो क्या, 3 दिनमा। ठिक छ, अब यो कसरी यीशु ख्रिस्टको दोस्रो उपस्थितिसँग रिलेटेड छ त? अलिकति हामीलाई अब कौतूहलता जाग्न सक्छ, होइन? कसरी होला 3 दिनमा, हो? अब हेर्नुहोस् है, हामीलाई थाहा छ यीशु ख्रिस्ट चाहिँ कहिले आउनुभयो त? पहिलो फर्स्ट एडभेन्टमा कहिले आउनुभयो? हामीले अस्ति हेरिसकेका छौँ, 4128 हामी AD 1 आइपुग्छौँ, होइन? अनि हामीले अस्ति नै क्यालकुलेसन पनि मेरो विचारमा गरेर हामीले हेरिसकेका जस्तो लाग्छ, यीशु ख्रिस्ट 2 BC आउनुभयो। ठिक छ, अब हेर्नुहोस् है, त्यसकै केही 2 BC र 30 वर्षको उमेरमा उहाँको ब्याप्टिजम भयो, हो? यति हामीलाई थाहा छ। त्यस पश्चात उहाँले प्रचार गर्न थाल्नुभयो, उहाँले 3.5 वर्षको सेवाकै गर्नुभयो लगभग, भनेपछि उहाँ 4000 को हाराहारीमा, होइन, 4128 पश्चातको उसमा चाहिँ उहाँले चाहिँ यी कुराहरू बोल्दै हुनुहुन्थ्यो, हो नि? 3 दिनमा चाहिँ म खडा गर्नेछु भनेर उहाँले भन्दै गर्नुहुँदाखेरि चाहिँ येशूको निम्ति 1 दिन भने कति वर्ष हो त? 1000 वर्ष। त्यसो भए उहाँले 1000 वर्ष हो भने 3 दिन भने कति हो? हो नि, 3 दिनमा, तेस्रो दिनमा भन्नुको मतलब त, अब हेर्नुहोस् है, 4000, अघि मैले त्यहाँ मजाले लेखेको थिएँ, युलीले मेटाइदियो, हेर्नुहोस् है त्यहाँनिर, हेर्नुहोस् त, ऊ यहाँनिर पनि हेर्न सक्नुहुन्छ, 4128 5000 वर्षसम्म भनेको चाहिँ फर्स्ट डे हो क्या यीशुको निम्ति, बुझ्दै हुनुहुन्छ? हो नि, यहाँ हेर्नुहोस् त, यहाँ पनि तपाईँले देख्न सक्नुहुन्छ, त्यहाँनिर पिक्चरमा पनि देख्नुभयो, यीशु ख्रिस्ट त्यहाँ आउनुभयो 4128 हो, त्यहाँदेखि 5000 वर्षको समय भनेको चाहिँ पहिलो दिन हो। ठिक छ, अब 5000देखिको 6000 वर्षको अवधि भनेको दोस्रो दिन हो क्या यीशुको निम्ति, बुझ्नुभयो? र 6000देखिको 7000 वर्षको अवधि भनेको तेस्रो दिन हो। यीशु ख्रिस्टले चाहिँ के भन्नुभयो त भन्दाखेरि, तेस्रो दिनमा म मण्डलीलाई खडा गर्नेछु भनेर भन्नुको मतलब चाहिँ, तेस्रो दिनमा चाहिँ के हुनेछ त भन्दाखेरि, मण्डलीको चाहिँ कम्प्लिट हुनेछ, अथवा मण्डली चाहिँ उठाइनेछ भनेर चाहिँ यीशु ख्रिस्टले बताउन खोज्नुभएको हो। आमेन। अब यहाँ एक्ज्याक्टली यही भनेर उहाँले ताकेता गरेर नभन्नु भए पनि, उहाँको दोस्रो उपस्थिति चाहिँ के हुन्छ त भन्दाखेरि, दोस्रो दिन पश्चात हुन्छ भनेर चाहिँ, उहाँ आउनुभएको है, उहाँ आउनुभएको समयदेखि दोस्रो दिन पछि चाहिँ हुन्छ भन्ने कुरा चाहिँ उहाँले यहाँ क्लु चाहिँ दिनुभएको छ। एमेन, बुझ्नुभयो? बुझ्नुभयो कि नाइ? हो, मैले त्यहाँ बोर्डमा पनि लेखेको छु है, तपाईँले बोर्डमा पनि हेर्न सक्नुहुन्छ। फेरि भन्न चाहे 4128 5000 वर्षसम्मको अवधि भनेको चाहिँ पहिलो दिन हो, होइन? र 5000 6000 वर्षको अवधि भनेको चाहिँ दोस्रो दिन हो, र त्यस पश्चातको 6000 7000 भनेको चाहिँ तेस्रो दिनको अवधि हो। आमेन, बुझ्नुभयो नि? हो, तेस्रो दिनमा खडा गर्नेछु भनेर चाहिँ यीशु ख्रीष्टले चाहिँ त्यो कुरालाई यहाँ क्लु दिँदै हुनुहुन्थ्यो। अब यस्तै पद लुका 13:32 पनि हामी पाउँछौँ। ब्रदर जोएल पढिदिनुहोस् त, लुका 13:32।
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, जाऊ र त्यस स्याललाई भन, हेर, म दुष्ट आत्माहरू निकाल्छु अनि आज र भोलि मनीको पार्ने काम गर्छु, तर तेस्रो दिनमा म सिद्ध पारिने छु।
हेर्नुहोस् त, तिनीहरूलाई भन्नुभयो, जाऊ र त्यस स्याललाई भन भने चाहिँ, अब यो स्याल साँच्चीकै स्याललाई भन्नुभएको होइन यीशु ख्रीष्टले। यो स्याल चाहिँ को हो त, कसलाई भनेको छ त भन्दा, माथि 31 हेऱ्यो भने चाहिँ हेरोदलाई भनेको हो क्या, यो चाहिँ हेरोदलाई, होइन? यीशु ख्रीष्टले यसरी भन्नुभयो साङ्केतिक भाषामा। अब उहाँले के भन्नुभयो त भन्दाखेरि, आज र भोलि के गर्छु म, आज अनि भोलि, हो, आज र भोलि चाहिँ म के गर्छु, अनि तेस्रो दिनमा चाहिँ म सिद्ध पारिनेछु। हो, यो पनि यीशुले त्यही भन्नुभयो क्या, आज आज भन्दै गर्नु हुँदा 4128 5000 वर्षको समय अवधि चाहिँ के हो, आज। भोलि भनेको चाहिँ के हो त, छैटौँ दिन हेर्नुहोस् है, भोलि भनेको चाहिँ के भयो, 5000 6000 वर्षको समय अवधि, र तेस्रो दिन हो, तेस्रो दिन भने चाहिँ 6000 7000 अवधिमा चाहिँ। अब उहाँले के भन्नुभएको छ, तेस्रो दिनमा चाहिँ म सिद्ध पारिनेछु। सिद्ध किन त भन्दाखेरि, कसरी सिद्ध त भन्दाखेरि, यीशु ख्रीष्ट को हुनुहुन्छ, मण्डलीको शिर मात्र हुनुहुन्छ उहाँ त, तर शरीर त भएको छैन नि त सबै पुरा, होइन? हो, जब शिर र शरीर चाहिँ कम्प्लिट हुँदछ, तब तेस्रो दिनमा चाहिँ उहाँ के पारिनुहुन्छ, सिद्ध पारिनु हुन्छ। आमेन, बुझ्दै हुनुहुन्छ? हो, यीशु ख्रीष्टले चाहिँ यसरी चाहिँ नि, यसरी चाहिँ इन्डिरेक्ट तरिकाले चाहिँ उहाँले के गर्नुभएको थियो त भन्दाखेरि, है, यीशु ख्रीष्टको अथवा उहाँको दोस्रो उपस्थितिको विषयमा चाहिँ हामीलाई क्लुहरू दिनुभएको थियो। बुझ्दै हुनुहुन्छ? बुझ्दै हुनुहुन्छ नि? ल, अब यस्तै पुरानो करारमा पनि होसे 6:1-3 पनि सोही कुरालाई हामी पाउँदछौँ। हेर्नुहोस् है, आउनुहोस् हामी पढौँ त, होसे 6:1-3। हाम्रो ब्रदर अमर पढिदिनुहोस् त, होसे 6:1-3। छ, हजुर, अध्याय 6:1-3। हजुर, यही हो,
किनभने उहाँले च्यापचुप पार्नु भएको हो र उहाँले नै हामीलाई मुखको पार हुनेछ, उहाँले हिपाउनु भएको हो र उहाँले नै हामीलाई मनपट्टि पार्नु हुनेछ, दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार हुनेछ, तेस्रो दिनमा उहाँले हामीलाई
आमेन। हेर्नुहोस् त, यहाँ चाहिँ यो चाहिँ इजरायलीहरूको होइन, इजरायलको बारेमा हो। अब यहाँ चाहिँ के लेखेको छ त भन्दाखेरि, उहाँले हामीलाई च्यातचुत पार्नुभएको छ, हो, च्यातचुत पार्नुभएको छ। अब दुई पदमा, दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, कति दिनपछि, दुई दिनपछि। अब हेर्नुहोस् है, अनि यहाँ फेरि के भनेको छ, र तेस्रो दिनमा, दुई दिनपछि भनेको नि तेस्रै दिन हो, यहाँ फेरि तेस्रो दिनमा पनि भनेको छ, हो, तेस्रो दिनमा उहाँले हामीलाई उठाएर खडा पार्नुहुनेछ। यो कसको विषयमा थियो त भन्दाखेरि, इजरायलको विषयमा हो। अब हामीले हेरिसकेका छौँ 70 AD पश्चात चाहिँ के भयो त भन्दाखेरि, होइन, लगभग 1800-1900 लगभग 2000 वर्षको अवधि भनेको चाहिँ के भयो त भन्दाखेरि, इजरायल को राष्ट्रको चाहिँ नाम निशाना मेटियो, होइन र हामीले इजरायलको विषयमा हामीले पढ्यौँ नि, हो 2 दिनसम्म चाहिँ के भयो, च्यातचुत पार्यो इजरायल हो। त्यस पश्चात तेस्रो दिनमा, यानि कि हामीले कहाँबाट हेऱ्यौँ त भन्दा 1878 AD पश्चात चाहिँ के भयो त, के भयो 1878 AD पश्चात इजरायल फेरि पुनर्स्थापना हुन थाल्यो, पालुवा पलाउन थाल्यो हो, हामीले हेऱ्यौँ नि होइन र। 1948 चाहिँ के भयो, पालुवा त 1878 पलायो, पालुवा पलाउनुको अर्थ के हो त भन्दाखेरि त्यहाँ गएर मानिसहरू फेरि बस्न थाले। तर 1948 AD चाहिँ के भयो भन्दाखेरि इजरायलले चाहिँ आफ्नो इन्डिपेन्डेन्स पायो, हामीले हेऱ्यौँ नि होइन। हो यहाँ यस्तै एक दिन, दुई दिन, दुई दिनसम्म चाहिँ के भयो, च्याचोत पारियो, र तेस्रो दिनमा चाहिँ के भयो, फेरि उहाँले उठाउनु हुनेछ भनेर चाहिँ अब मानि गरिएको छ, र उहाँले उठाउनु भएको पनि छ। आमेन, हालेलुया। हो यसरी चाहिँ विभिन्न धेरै ठाउँमा चाहिँ नि उहाँको दोस्रो उपस्थितिको बारेमा चाहिँ व्याख्या गरिएको छ, र यीशु ख्रिस्टले पनि क्लु दिनुभएको छ। अब अर्को पनि हामी हेर्नेछौँ एउटा नयाँ करारबाटै, तपाईँहरूले लुका कति भने 12:35-38 अथवा 35-36-38 पढिदिनुहोस् त, सिस्टर रोमी पढिदिनुहोस् त, लुका 12:35-38।
तिमीहरूका कम्मर बसिएका र तिमीहरूका बत्तीहरू बलिरहेका हो, अनि तिमीहरू ती मानिसहरू जस्ता हो जसले आफ्ना मालिक विवाहबाट कहिले बर्बलान अनि भनी तिनको बाटो हेरिरहन्छन्। तिनी आएर ढकढक्याउँदा उनीहरूले तिमीहरूले तुरन्तै खोलिदिउन् भनेर ती दासहरू धन्य हुन् जसलाई मालिकले आफू आउँदा जागिरहेको भेट्टाउँदछन्। म तिमीहरूलाई साँचो भन्दछु, तिनले आफ्नो कम्मर बस्नेछन् अनि तिनीहरूलाई खानाका निम्ति बस्न लगाउनेछन् र अघि बढेर तिनीहरूको सेवा गर्नेछन्। अनि ती रातको दोस्रो पहरमा आउँदाखेरि अथवा तेस्रो पहरमा आउँदाखेरि पनि तिनीहरू त्यस्तै भेटाइए
यहाँ चाहिँ दोस्रो यीशु ख्रीष्टको दोस्रो उपस्थितिको विषयमा लेखिएको छ है। अनि यहाँ चाहिँ कुरेर बस्ने होइन, बाटो हेरेर बस्ने कुरा गरिएको छ, बाटो हेरेर बस्ने चाहिँ मण्डलीहरू होइन, साँचो मण्डली। अब यहाँनिर जसले चाहिँ नि कुरेर बसेको है, त्यो दास चाहिँ कुरेर बसेको उहाँले भेटाउनु भयो भने चाहिँ उहाँले के गर्नुहुन्छ अरे, उनीहरू त्यो दासहरूसँग चाहिँ खाना खानुहुन्छ भनेर लेखिएको छ हो कि होइन। अब खाना खानु भने के हो त, यीशु ख्रीष्टको दोस्रो उपस्थितिमा उहाँ आउनु भएर सिधै खाना खानुहुन्छ, शाब्दिक होइन खाना खानुहुन्छ भन्न खोजेको हो, होइन। किनभने यो 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 स्वयं नै चाहिँ के हो त भन्दाखेरि प्याराबोलिक ल्याङ्ग्वेज हो होइन, साङ्केतिक भाषा हो। अब उहाँले यो खाना भने चाहिँ के हो त भन्दाखेरि, हामीले बाइबलमा थाहा छ खानाले के कुरालाई जनाउँछ, परमेश्वरको वचनलाई जनाउँछ हो। त्यो खाना चाहिँ उहाँले दिनेछु अथवा बाँड्नेछु भनेर भन्नुभएको हो कि। अहिले जे कुरा हामी यहाँ अहिले खाँदैछौँ नि, यो सबै खाना चाहिँ कहाँबाट आउँदैछ त भन्दा, उहाँको दोस्रो उपस्थिति भएको कारणले गर्दा चाहिँ हामीले यो एकदमै सलिड फुड हामीले पाइराखेका छौँ। आमेन, बुझ्दै हुनुहुन्छ नि। यो खानाहरू अहिले हामी जुन खाँदैछौँ नि, वचनहरू जुन हामी रिसिभ गर्दैछौँ नि, उहाँको दोस्रो उपस्थितिको नतिजा हो यो। किनभने हामीले हेऱ्यौँ नि होइन, अन्तको समयसम्मको लागि चाहिँ के गर भनेर भन्नुभएको थियो, कतिवटा वचनहरूलाई चाहिँ मोहर छाप लगाऊ होइन, मोहर छाप लगाऊ भन्नुभएको थियो नि त होइन। हामीले हेऱ्यौँ नि दानियलको पुस्तकमा, है दानियल तिमी आफ्नो बाटो लाग, यी सबै कुराहरू त अन्तको दिनको लागि हो, मोहर छाप गरेर लगाऊ, मोहर छाप लगाएर राख हो। जब उहाँको दोस्रो उपस्थिति भयो नि, त्यस पश्चात चाहिँ यी रहस्यका कुराहरू चाहिँ के हुँदैछन्, अब रिभिल हुँदैछ। आमेन, अनि यो खानाहरू चाहिँ आज हामी पाउँदैछौँ। अब हेर्नुहोस् है, त्यस पश्चात हेर्नुहोस् है, 38 यहाँ के लेखेको छ, अनि तिनी रातको दोस्रो पहरमा, कुन पहरमा, दोस्रो पहरमा आउँदाखेरि अथवा, सुन्नुहोस् है, अथवा तेस्रो पहरमा आउँदाखेरि पनि तिनीहरूलाई त्यस्तै भेटाए भने ती दास धन्य हुन्। अब यहाँ हेर्नुहोस् है, पहिलो पहर लेखेको छैन, तर के लेखेको छ? दोस्रो पहर अथवा तेस्रो पहर। अब यो पहर भनेको के हो त? पहरले कति समय अवधिलाई जनाउँदछ, यो बुझ्नु पऱ्यो नि त हामी, होइन? ल, हामी अब यो पहरको अर्थलाई हामी हेर्नेछौँ। भजन सङ्ग्रह 90:4, ब्रदर जोएल पढिदिनुहोस् त। भजन सङ्ग्रह 90:4। ध्यान दिएर हेर्नुहोस् है,
किनकि 1000 वर्ष त तपाईँको दृष्टिमा बितेर गएको हिजो जस्तो मात्र हो र रातको एक पहर जस्तो हो।
अँ, एक पहर जस्तो कति चाहिँ? 1000। यो पहरले चाहिँ के कुरालाई जनाउँदो रहेछ त? 1000 वर्षलाई जनाउँछ। एमेन, बुझ्दै हुनुहुन्छ? हो, त्यसै भनेको होइन, बाइबलले नै भनेको छ के, बाइबलले नै। अनि हामीले पहिलो पाठमा नै हामीले हेरिसकेका छौँ कि बाइबललाई कसरी उल्टा गर्नुपर्छ। मन मनमा जे आउँछ त्यही बोल्ने हो हजुर। कसरी उल्टा गर्नुपर्छ अरे बाइबललाई? बाइबलले नै, बाइबलको डिक्सनरी शब्दकोश के हो? बाइबल नै हो। त्यही भएर यहाँ हेर्नुहोस् त, पहर भन्ने शब्द चलाएको छ, अनि हामीले पहर भने के हो त भनेर खोज्यौँ के, होइन? हाम्रो दृष्टिकोणमा हेऱ्यो भने त पहर भनेको त त्यस्तो 1000 वर्षको अवधि त होइन नि त, तर बाइबलले चाहिँ हामीले के बताउँछ त, पहर 1000 वर्षको अवधि हो। अब यहाँ यीशु ख्रीष्टले के भन्नुभयो? दोस्रो पहर, दोस्रो पहर भनेको के हो त? 5000 देखि 6000 वर्षको अवधि हो कि होइन? सेकेन्ड डे भनेको जस्तै हो नि यो, होइन? अथवा तेस्रो पहर भनेर उहाँले भन्नुभएको छ। अब यहाँ चाहिँ के छ त भन्दा, उहाँले चाहिँ नि यही समयमा यसरी नै भन्ने कुरा चाहिँ उहाँले भन्नुभएको थिएन, तर उहाँले राउन्ड अबाउट कुराहरू चाहिँ उहाँको दोस्रो उपस्थितिको विषयमा उहाँले चाहिँ बताउनु भएको थियो। बुझ्दै हुनुहुन्छ? अब किन त उहाँले यस्तो गर्नुभयो? हामीले हेरिसकेका छौँ, सुनिसकेका छौँ वचन, किनभने उहाँले चाहिँ आफ्नो फेथफुलनेस प्रुभ गर्नुभएको थिएन, हो कि होइन? हो, उहाँले आफ्नो फेथफुलनेस प्रुभ गर्नुभएको थिएन है, अनि त्यसै भएको कारणले गर्दा चाहिँ उहाँले चाहिँ राउन्ड अबाउट कुराहरू मात्रै उहाँले बताउनु भयो क्या। त्यो समयमा चाहिँ दोस्रो पहरमा आउँछु कि म न तेस्रो पहरमा भन्ने कुरा गर्नुभयो क्या। तर हामीले फेरि उहाँ जब उहाँको पुनरुत्थान भयो हो, उहाँले आफ्नो शरीरलाई चाहिँ मानव जातिको निम्ति छुटकाराको मोलको निमित्त दिनुभयो, त्यस पश्चात उहाँको बौरी उठाएपछि उहाँ पिताको दाहिने हाततर्फ रहनुभयो र सबै अधिकार चाहिँ उहाँलाई दिएको छ। अनि अगमवाणीको पुस्तक यानि कि प्रकाशको पुस्तकबाट हामीले के कुरालाई हेऱ्यौँ? सबै मोहोर, पुस्तकको मोहोर खोल्ने चाहिँ अधिकार उहाँलाई दिएको थियो। आमेन। उहाँ चाहिँ योग्यको हुनुभयो, उहाँ मात्रै योग्यको थियो है। 5 अध्यायमा हामीले हेऱ्यौँ नि, होइन, पढ्यौँ नि। अनि यहोन्ना धुरुधुरु रह्यो, कोही छैन ल अब त्यो मोहोर तोड्नको लागि त। कुनको पुस्तकको? त्यो पुस्तक चाहिँ के थियो त भन्दाखेरि बाइबल हो। त्यो मोहर छाप लगाएर राखे, त्यो कोही पनि योग्यको भएन। अनि धुरुधुरु रुँदाखेरि चाहिँ एकजना एल्डर आएर चाहिँ के भन्नुभयो त भन्दाखेरि, हो, यहुदाको कुल, यहुदाको सिंह चाहिँ के गर्नको योग्यको हुनुहुन्छ त भन्दाखेरि त्यो मोहर तोड्नको लागि योग्यको हुनुहुन्छ भन्ने कुरा हामीले हेऱ्यौँ नि। त्यस पश्चात चाहिँ के भयो त भन्दा, उहाँले त्यो सबै कुरा चाहिँ उहाँलाई थाहा छ। आमेन। उहाँलाई सबै कुरा चाहिँ थाहा छ, हो, त्यही ज्ञान उहाँले दिनुभएको कारणले गर्दा त हामीले दानियलको पुस्तकबाट चाहिँ उहाँको दोस्रो उपस्थिति चाहिँ 1874 भयो भन्ने कुरा हामीले चाल पायौँ नि। उहाँलाई थाहा, सबै कुरा थाहा छ। र उहाँले अनि त्यसपछि मण्डलीलाई के गर्नुभयो त पेन्टिकोसको दिनमा? पवित्र आत्मा दिनुभयो। अनि उहाँले के भन्नुभएको थियो? जब म जान्छु तब म पवित्र आत्मा पठाउने छु, सत्यको आत्मा, उहाँले तिमीहरूलाई मेरो विषयमा गवाही दिनेछ। आमेन। मैले भनेको कुरामा अथवा पूर्ण सत्यतामा डोराउनु हुनेछ भनेर चाहिँ उहाँले भन्नुभएको थियो। हो, त्यसै कारणले गर्दाखेरि चाहिँ के भयो त भन्दाखेरि, आज उहाँको दोस्रो उपस्थिति कहिले भयो अथवा भन्ने कुरा पनि हामीले चाहिँ के गर्न पायौँ त? चालु पायौँ। आमेन। हालेलुया। बुझ्दै हुनुहुन्छ? अब एउटा पद पढौँ न हामी, प्रकाश 22:20 पढौँ त। पढिदिनुहोस् त ब्रदर जोएल, प्रकाश 22:20।
यी कुराहरूको गवाई दिनु हुनुले भन्नुहुन्छ, साँच्चै नै म चाँडै आउँछु, आमेन, ज्यू आउनुहोस् हे प्रभु येशू।
म चाँडै आउँछु भनेर भन्नुभयो नि होइन उहाँले, आइ एम कमिङ क्विकली, आई कम क्विकली भन्नुभयो नि होइन, म छिट्टै चाँडै आउँछु भनेर भन्नुभयो। अब हेर्नुहोस् त, 2000 वर्ष बितिसक्यो, ए यो चाँडै हो यो हजुर? होइन, यो हाम्रो लागि चाहिँ त्यो होइन क्या, तर यीशुको निम्ति त 1000 वर्ष हो नि त एक दिन भनेको हो। म छिट्टै आउँछु भनेर उहाँले भन्दै गर्नु हुँदाखेरि त के हो त, म 2 दिन पश्चात फर्केर आउँछु भन्नुभयो नि त उहाँको उसमा त। हाम्रो मण्डलीको लागि पो त 2000 वर्ष हो त, तर उहाँको लागि त एक दिन भनेको 1000 वर्ष हो नि त। उहाँ छिट्टै नै फर्किआउनु भएको, किन 2 दिन मात्र हो नि त उहाँको लागि त, बुझ्दै हुनुहुन्छ? यसै कारणले गर्दा उहाँले के भन्नुभयो, आई कम क्विकली, म छिट्टो आउँछु। हो, हालेलुया। यसरी चाहिँ हामीले बाइबललाई चाहिँ उल्था गर्नुपर्ने हुँदछ, अनि यसरी चाहिँ बाइबलैद्वारा उल्था गरिँदाखेरि चाहिँ बल्ल बाइबलको त्यो कुराहरू हुन्छ नि, लेखिएका वचनहरूको गहकिला अर्थ चाहिँ हामी बुझ्न सक्दछौँ। आमेन, हालेलुया। हो, उहाँले ढिलो गर्नुभएको होइन, नो, उहाँले भन्नुहुन्छ भने त्यो कुरा पुरा गर्नुहुन्छ। आमेन, हालेलुया। हो ल, यति अब हामीले चाहिँ उहाँले चाहिँ है सुसमाचारको पुस्तकमा पनि यसरी उहाँको दोस्रो उपस्थितिको विषयमा उहाँले बताउनु भएको छ भन्ने कुरालाई हामीले हेऱ्यौँ, ठिक छ? अब हाम्रो बाँकी रह्यो के हो त भन्दाखेरि, 2 शब्दहरू के थियो त भन्दा, इपिफिनिया। इपिफिनियाको अर्थ के हो, लेख्नु भएको छ कसैले? ब्राइट साइनिङ। अनि अपोकलप्सिसको अर्थ चाहिँ मुन होइन, नुन भन्ने नुन, सबै कुरा चाहिँ प्रकाशमा आउनु के है, एकदमै छलङ्ग हुनु। ओके, अब इपिफिनिया शब्दलाई हामी हेरौँ है त, कृपया 2 थेसलोनिकी 2:8 पढिदिनुहोस् त ब्रदर अमर, पढिदिनुहोस् त 2 थेसलोनिकी 2:8।
अन्त त्यो अदमित प्रकट हुनेछ जसलाई पवित्र आफ्नो मुखको आत्माले नाश पार्नुहुनेछ र आफ्नो आगमनको चिजले भस्म पार्नुहुनेछ।
हेर्नुहोस् त यहाँ के लेखेको छ, त्यो अधर्मी प्रकट हुनेछ। यो अधर्मी को हो, यहाँनिर हामीले ख्रिस्ट विरोधीको विषयमा हामी हेर्दैछौँ है, यो चाहिँ ख्रिस्ट विरोधीको सन्दर्भ हो, ठिक छ? अनि यहाँ के लेखेको छ त 8 हेर्नुहोस् है, अनि प्रकट हुनेछ जसलाई प्रभुले आफ्नो मुखको आत्माले नाश पार्नुहुनेछ। हो, प्रभुको मुखको आत्माले नाश पार्नुहुनेछ र आफ्नो आगमनको तेजले। अब हेर्नुहोस् है, यो आगमन भन्ने शब्द चाहिँ ग्रिक वर्ड के हो त, परोसिया भन्ने हो, अथवा उहाँको उपस्थिति भन्ने कुरा, यहाँ उपस्थिति हुनुपर्छ, र तेजले भन्ने शब्द छ नि, त्यो तेज भन्ने शब्द चाहिँ के हो त, इपिफिनिया हो, बुझ्दै हुनुहुन्छ? उहाँको उपस्थितिको तेजले चाहिँ के गर्नुहुनेछ अरे, उहाँले भस्म पार्नुहुनेछ। हो, अस्ति कसले पो सोध्दै हुनुहुन्थ्यो, येशु ख्रिस्टको उपस्थिति त भइसक्यो, त्यसो भए एन्टी क्राइस्ट सिस्टम किन चाहिँ सकेको छैन, यही पदलाई भन्दै हुनुहुन्थ्यो। हेर्नुहोस् त, उपस्थितिमा होइन तर उहाँको उपस्थितिको तेजले चाहिँ भस्म हुने हो कि, यो भन्नुको मतलब चाहिँ अहिले हामी इपिफिनिया है, इपिफिनियाको समयमा नै छौँ, तर इपिफिनियाको पनि अब अन्तिम चरणमा चाहिँ के हुनेछ, ती सबै कुराहरू चाहिँ खत्तम हुनेछ, यो भन्न खोजेको, बुझ्दै हुनुहुन्छ? बुझ्नुभयो? हो, हामी इपिफिनियामा छौँ अहिले, किनभने हामीले प्रष्टै देखेका चिन्हहरूदेखि लिएर हरेक कुराहरूलाईदेखि लिएर चाहिँ अब हामीले चाल पाइसकेका छौँ कि येशू ख्रीष्टको उपस्थिति त भइसक्यो, र उपस्थिति मात्र होइन, त्योभन्दा पनि अलिक माथि नै हामी गइसकेका छौँ कि। हेर्नुहोस् त है, 1874 भनेको उहाँको उपस्थितिको मिति, उपस्थित उहाँ त्यो समय हुनुभयो, तर आज 2024 आउँदै गर्दाखेरि चाहिँ हामीले देख्न सक्दछौँ कि उहाँको वचनद्वारा होइन, उहाँ वचनमा लेखिएका कुराहरूद्वारा चाहिँ के देख्न सक्दछौँ त भन्दाखेरि हामी उहाँको इपिफिनिया भन्ने दोस्रो चरणमा हामी आइपुगेका छौँ। इपिफिनिया अब यो दोस्रो चरणको पनि अन्तिममा चाहिँ के हुनेछ हो त्यो तेजमा चाहिँ के हुनेछ तेजमा चाहिँ एन्टी क्राइस्ट सिस्टम चाहिँ सकिनेछ होइन हो। हामी यो कुरामा चाहिँ हामी अगाडि बढ्दैछौँ हेर्नुहोस् है हामीले एकदमै याद गर्नुपर्ने कुरा। अब तेस्रो शब्द चाहिँ के थियो त अब तपाईँहरूले पिडिएफमा हेर्नुहोस् पिडिएफमा अझै धेरै इपिफिनिया युज भएका है इपिफिनिया भन्ने शब्द ग्रिक शब्द आएको धेरै पदहरू चाहिँ हामी पाउँदछौँ पिडिएफमा चाहिँ है अनि त्यहाँनिर तपाईँहरूले अझै गहिरो अध्ययन गर्नुहोस् है ठिक छ। ल अर्को अपोकलप्सिस भन्ने शब्दलाई पनि अब हामी हेर्नेछौँ पढिदिनुहोस् त लुका 17:28-30 हाम्रो सिस्टर रोमी पढिदिनुहोस् त लुका 17:28-30
जस्तो लुका दिनहरूमा पनि भएको थियो तिनीहरूले खाइरहेका थिए र तिनीहरूले किनिरहेका थिए तिनीहरूले बेचिरहेका थिए तिनीहरूले रोपिरहेका थिए तिनीहरूले भनाइरहेका थिए तर जुन सदमबाट बाहिर निस्के त्यही दिन आकाशबाट आगो र गन्धक घोस्यो र तिनीहरू सबैलाई नाश पारे। जुन दिनमा मानिसको पुत्र प्रकट हुन्छ त्यस दिनमा पनि यस्तै हुनेछ।
हेर्नुहोस् त के लेखेको छ 30 जुन दिनमा मानिसका पुत्र प्रकट हुन्छन् हो यहाँ प्रकट भन्ने शब्द छ नि यो प्रकट भन्ने शब्दलाई गोलो लगाउनुहोस् र तपाईँहरूले लेख्नुहोस् यो चाहिँ अपोकलप्सिस हो अपोकलप्सिस भन्ने शब्द हो बुझ्दै हुनुहुन्छ प्रकट भन्ने शब्द हो प्रकट। अब यो अपोकलप्सिस प्रकट भनेको चाहिँ के हो त भन्दाखेरि जे कुरा अलरेडी थियो त्यो कुरा चाहिँ सबै कुरा चाहिँ प्रकाशमा आउनु हो कि ठिक छ हो। अब उहाँको अपोकलप्सिसमा चाहिँ के हुनेछ त सबै कुरा चाहिँ के हुनेछ प्रकट हुनेछ भनेर लेखिएको छ। अब सुन्नुहोस् है यहाँ केसँग दाजिएको छ त भन्दा लोतको दिनसँग दाजिएको छ के हो नि हो कि होइन 28 पदमा के लेखेको छ त भन्दा लोतको दिन हो जस्तो लोतको दिनमा पनि भएको थियो हो लोतको दिनमा के भएको थियो हेर्नुहोस् त मान्छेहरू किनिरहेको थियो अरे हो बेचिरहेको थियो अरे त्यसपछि रोपिरहेका थियो अरे तिनीहरू लगाइरहेका थिए होइन हेर्नुहोस् त आफ्नै दुनियाँमा सबैजना थिए क्या हो नि हो हेर्नुहोस् त येशु ख्रिस्टको प्रकट हुने समयमा पनि यस्तै नै हुन्छ क्या अघि भर्खर हामीले हेऱ्यौँ उपस्थिति उहाँको उपस्थितिको समय कटेर हामी इपिफिनियामा आइपुगिसकेका छौँ हो क्या होइन हो नि इपिफिनियामा हेर्नुहोस् है इपिफिनियामा अब हेर्नुहोस् त अनि यहाँ चाहिँ के लेखेको छ अब अपोकलप्सिसको समयमा पनि यस्तै हुनेछ भनेर चाहिँ यहाँ लेखेको छ। अब अर्को के छ त भन्दाखेरि त्यसपछि हामीले याद गर्नुपर्ने कुरा चाहिँ के हो त भन्दा यहाँनिर लोतलाई चाहिँ के गरियो त भन्दाखेरि स्वर्गदूतले नै हात समातेर सुटसुट हात समातेर बाहिर निकालियो हो त्यस पश्चात चाहिँ के भयो त्यो सहर चाहिँ सदम र गमरा चाहिँ पूर्णतयाले नाश भयो हो नि त्यस्तै जब मण्डलीको सङ्ख्या 144,000 पूर्ण हुन्छ त्यसपछि चाहिँ के गर्नुहुन्छ त भन्दाखेरि उहाँले यो संसारलाई तहस नहस गर्नुहुन्छ कुन संसारलाई दोस्रो संसारलाई अब उहाँले के गर्नुहुन्छ त आगो बर्साउनुहुन्छ आगोले नष्ट गर्नुहुन्छ भन्नुभएको छ अब सिधै आगो खसाउनुहुन्छ भन्न खोजेको होइन तर के हो त भन्दाखेरि उहाँको जलनको आगो हो अब न तहस नहस हुने चाहिँ के हो त भन्दाखेरि दोस्रो स्वर्ग र पृथ्वी स्वर्गले के कुरालाई जनाउँछ जुनमा चाहिँ शैतानले चाहिँ राज्य गरिराखेको इन्भिजिबल किङडमलाई जनाउँछ इन्भिजिबल उनीहरूको रुलरसिपलाई जनाउँछ भने पृथ्वीले चाहिँ केलाई जनाउनु भयो यो पृथ्वीमा भएको सिस्टमहरूलाई जनाउँदछ ठिक छ हो यो सिस्टमहरू चाहिँ सबै कुरा चाहिँ के हुन्छ तहस नहस हुन्छ अनि त्यसपछि चाहिँ बल्ल मान्छेले चाहिँ थाहा पाउनेछ क्या ए यसो ख्रिस्टले त इनभिजिबल्ली चाहिँ के गर्न थाल्नु भइसकेछ, राज्य गर्न राज्य गर्न थालिसक्नु भएछ भन्ने कुरा चाहिँ बल्ल मान्छेले अपोकलप्सिसमा थाहा हुन्छ के, बुझ्दै हुनुहुन्छ बुझ्दै हुनुहुन्छ? त्योभन्दा अगाडि थाहा छैन, उपस्थिति त कसले चाल पाउने भयो, जो चाहिँ जागा रहेको उनीहरूले चाल पाउने भयो नि त, होइन? ठिक छ, र इपिफिनिया कसले अझै धेरैजनाले चाहिँ चाल पाउने भयो, हो यो समय चाहिँ इपिफिनियामा धेरैजनामा धेरै व्यक्तिहरूमा है चाहिँ यो सत्यता चाहिँ पुगिराखेको छ र धेरैजनाले चाल पाउँदै हुनुहुन्छ। अब सबले चाल पाउने भनेको चाहिँ कहिले हो, सबैले चाल पाउने भने चाहिँ हो अपोकलप्सिसमा मात्रै सबैजनाले चाल पाउने छन्, हो किन दोस्रो स्वर्ग र दोस्रो पृथ्वी यो सबै तहस नहस हुँदै जाँदाखेरि चाहिँ बल्ल मान्छेले ए ल यीशु ख्रिस्त आउनु भइसकेछ, यीशु ख्रिस्त आउनु भएर त राज्य गर्न इनभिजिबली उहाँले त पुरै राज्य गर्न सुरु गर्नु भइसकेछ भने चाहिँ सबैजनाले चाहिँ त्यो समयमा मात्रै चाल पाउने छ। आमेन, बुझ्दै हुनुहुन्छ? हो त्यही भएर चाहिँ के गरिएको छ त यहाँनिर लुतको उदाहरण पनि दिएको छ, त्यसको मतलब चाहिँ के हो, मण्डली चाहिँ पूर्ण भइसकेको हुनेछ। आमेन, बुझ्नुभयो हजुर? बुझ्नुभयो नि होइन? यसरी हामीले इपिफी परोसियाको शब्दको अर्थलाई पनि हामीले हेऱ्यौँ र बाइबलमा भएका धेरै पदहरूलाई पनि हामीले हेऱ्यौँ र साथसाथै इपिफिनियालाई पनि हामीले हेऱ्यौँ र अन्तिममा हामीले के पनि हेऱ्यौँ, अपोकलप्सिसलाई पनि हामीले हेऱ्यौँ। यसरी अब प्रभुको दोस्रो आगमन यानि कि दोस्रो उपस्थितिको पाठ चाहिँ यहीँनिर समाप्त हुँदछ। अब एउटै मात्र बाँकी छ है ऱ्याप्चर भन्ने कुरा, हामी कहिले हेर्छौँ होइन त्यो चाहिँ थाहा छैन, तर अब एउटै मात्र बाँकी छ, तर आजसम्म चाहिँ हामीले चाहिँ आज चाहिँ अन्तिम भाग हो, हामीले चाहिँ आज सघाउँदैछौँ है। ठिक छ, धेरै धेरै धन्यवाद। अब केही कुराहरू बुझ्नुभएको छैन, केही कुरा अझ सोध्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले सोध्न सक्नुहुन्छ। आजको लागि चाहिँ म वचन यहीँ नै अन्त गर्न चाहन्छु।